SBS Radio.
गैरावासी नेपाली संघ अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष केशव कणेलसँग अब हामी केही बेरमा कुरा गर्न गइरहेका छौँ र विशेष गरेर अब लगभग तिन महिना अगाडि भएको निर्वाचन जुलाईमा भएको निर्वाचनबाट संघका अध्यक्षका रूपमा निर्वाचित हुनुभएका केशव कणेलसँग आज हामीले अब जस्तै चुनाव र त्यसको नतिजा र विशेष गरेर नतिजाका सम्बन्धमा उठेका विवादहरूका बारेमा कुराकानी गर्नेछौँ र यो विषय ले चाहिँ अदालतसम्म पुगेको भन्ने समाचारहरू आइरहँदाखेरि अहिले यो विषय कहाँ पुगेको छ, के भइराखेको छ भन्ने सम्बन्धमा पनि कुराकानी
सुनिहाल्नु। अब प्रत्यक्ष रूपमा उहाँसँग उहाँकै मुखबाट होइन, अहिले केशवजी मेलबर्न स्टुडियोमा हाम्रो सहकर्मी आवासजीसँग हुनुहुन्छ। केशवजी नमस्ते र स्वागत छ एसबिएसको नेपाली कार्यक्रममा।
नमस्कार राजेशज्यू अनि सुनिताज्यू अनि सम्पूर्ण श्रोताबिनलाई मेरो एकदम हृदयदेखि नमस्कार।
सबभन्दा पहिला त अब यो चुनावी प्रक्रिया बारे उठेका विभिन्न अब टिका टिप्पणीहरू, अदालतसम्म मुद्दा पुगेको भन्ने खालको समाचारहरू पनि जुन आएका थिए, त्यो अहिले के भइरहेछ? कुरा सबै मिलिसके हो कि के भइरहेछ, अवस्था के छ?
अब मैले सुरुदेखि नै भनौँ, हामीले नयाँ पुरानो विधानबाट नयाँ एसिकमा रजिस्टर भएको अवस्था हो र त्यो बेलामा चाहिँ बिचमा अलिकति हामीहरू ट्रान्जिसन फेजमा थियौँ। ट्रान्जिसनमा त अझै पनि छौँ, तर कतिपय कुराहरू नयाँ विधान र पुरानो विधानको अनुसार मिलेन भन्ने कुराहरू सहित हाम्रो साथीहरूले भिक्टोरियाको सुप्रिम कोर्टमा मुद्दा हाल्नु भएको थियो। तर त्यो मुद्दा चाहिँ अहिले उहाँहरूले फिर्ता लिइसकेको अवस्था हो।
ए भनेपछि अब के कस्ता कदमहरू चाल्ने, अब तपाईँको आगामी दुई वर्षको लागि भनौँ, यस्तै खालको समस्याहरू पुनः नदोहोरियोस्। अब सदस्यता अब गलत प्रकारले हुन्छ नि, अब एकजनाले 150 जनाको सम्मको सदस्यता तिरेको भन्ने खालको आरोपहरू फेरि नदोहोरियोस् भन्ने सुनिश्चित गर्न चाहिँ अब के कस्ता कुराहरू ल्याउने योजना बनाउनु भएको छ भनौँ न?
अब रियालिटी र अलिकति थियोरीमा दुईवटा अलग अलग कुरामा हामीले कुरा गर्नुपर्ने हुन्छ होइन। रियालिटीमा हामी सबै सदस्यहरूले, यो अस्ट्रेलियामा रहने नेपाली सबैजनाले यो संस्थालाई जस्तो बनाउने सोच्नुहुन्छ यो संस्था त्यस्तै बन्ने हो। र अब थियोरिटिकल्ली कतिपय कुराहरू नगर्दा नहुँदा नभएको भए राम्रो हुन्थ्यो भन्ने कुरा त छँदै नै छ, तर त्यो भन्दै गर्दाखेरि संस्थाले कति कुरालाई रोक्न सक्छ, कति कुरा रोक्न सक्दैन, संस्थामा रहने पदाधिकारीहरू केसम्म हात रहन्छ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण छ। हामीले चाहिँ संस्थामा रहेर संस्थाको अगेन्स्टमा हामीहरूले काम गर्न भएन, संस्थाले नदिएको कुराहरू हामी संस्थामा रहेका मान्छेहरूले गर्नु भएन, तर बाहिर रहने बाहिर हुने बेलामा चुनावी प्रक्रियामा विभिन्न कुराहरू आउँछन्, विभिन्न कुराहरू हुन्छन्, तर त्यो कुराहरूलाई चाहिँ अब त्यो रोक्न कसरी रोक्ने भन्ने कुरा संस्थासँग त्यो क्षमता छ कि छैन भनेर पनि हामीले आफूले आफूलाई क्वेसन गर्नपर्ने नै हुन्छ। र के चाहिँ सही हो, के चाहिँ गलत हो भन्ने कुरा पनि हुन्छ, किनभने त्यही भ्यूमा जति जहाँबाट पैसा तिरे पनि संस्थालाई राम्रै हुने त हो नि। मेम्बरसिप, एज लङ एज मेम्बरसिप आर जेन्युइन, पेमेन्ट त जसरी आए पनि ठिक हुन्छ नि त भन्ने आइसिसीको प्रष्ट रूपमा त्यो धारणा रहेको छ होइन। हामी आइसिसी अनुसार रहने हो, तर हामीले यहाँ चाहिँ फेरि होइन, हामीले आफूले आफूलाई त्योभन्दा बढी स्ट्रिक्ट गरौँ न त भनेर विधानमा 1:1 एक व्यक्ति एक पेमेन्ट भनेर राखियो, जुन कुरा एकदमै सम्भव थिएन, त्यो प्र्याक्टिकल थिएन। त्यही आधारले गर्दाखेरि नै हाम्रो पुरानो प्रेसिडेन्टले 90% सदस्यता, अलिकति 90% सदस्यताकै कुरा उठाउनु भएको थियो अर्को मिडियामा, तपाईँहरूलाई याद छ होला, किनभने हस्बेन्डले वाइफको, वाइफले हस्बेन्डको पनि तिर्न नसक्ने अवस्था रहन्थ्यो पहिला, अनि त्यो कारणले गर्दाखेरि कार्य समितिले अन्तरिम व्यवस्था गरेर र हामीहरूले अहिलेको पट ऊ चाहिँ पेमेन्टहरूलाई चाहिँ हामीले यो एजिएमबाटै जसरी गएको छ त्यसलाई चाहिँ सबैलाई अनुमोदन गरेर आउने दिनहरूमा चाहिँ अब 2020 हाम्रो विधान कमिटीको 2020 हुने अधिवेशन चाहिँ विधान अधिवेशन रहनेछ र त्यसमा चाहिँ सबैजना मेम्बरहरूले आएर त्यो विधान अधिवेशनमा यसरी जाँदाखेरि ठिक हुन्छ भनेर गाइडलाइन बनाइदिइहाल्नुहुन्छ र हामीहरूले त्यसलाई प्रस्तुत गर्नेछ र त्यही अनुसार चाहिँ यो कमिटी अगाडि बढ्नेछ।
अब केशवजी, यो त भयो अलिकति प्रावधानमा देखिएको जटिलताका कारणले उत्पन्न भएको विवाद र अलिकति ठुलै रूप पनि लिएको विवाद होइन। अब सानो तिनै कुरा गर्नुपर्दाखेरि अब निर्वाचनकै सन्दर्भमा पनि आचार संहिताको कुरा आउँछ। अब उक्त निर्वाचनमा अब अस्ति भएको निर्वाचनमा अथवा त्योभन्दा अगाडिकै निर्वाचनमा पनि प्राय मतदाताहरूको अलिकति गुनासो भनौँ अथवा त्यहाँ बसेका व्यक्तिहरूको केही गुनासो भन्दाखेरि चाहिँ अलिकति आचार संहितामा प्यानल सहित निर्वाचनमा जान नपाउने भनिएको छ, तर यहाँ त खुल्ला रूपमा नै प्यानलहरू देखिएको छ भन्ने किसिमका कुराहरू आएका थिए। अब नेतृत्वले अब तपाईँको नेतृत्वमा छ होइन यो सङ्घ, अब यसमा चाहिँ अब नेतृत्व तहले आगामी निर्वाचनमा यो कुरा नदोहोरियोस् भन्नको लागि चाहिँ के गर्न सक्नुहुन्छ अथवा के छ योजना? आखिर यो त देखिएकै कुरा होला नि होइन, तपाईँलाई तपाईँ कतिको अवगत हुनुहुन्छ यो बारेमा?
होइन, अलिकति लाइक माइन्डेड पिपलहरूको ग्रुप बनाएर चुनावमा चुनाव भइसकेपछि लाइक माइन्डेड मान्छेहरूको ग्रुप हुन्छ भन्ने कुरालाई चाहिँ हामीहरूले अलिकति एक्सेप्ट पनि गर्नुपर्छ जस्तो लाग्छ मलाई। तर त्यो त्यो ग्रुपिजमलाई पोलिटिकल भयो भने चाहिँ, नेपालको पोलिटिक्स भयो भने चाहिँ यहाँ अलिकति नराम्रो रूपले हेर्ने गरिन्छ र त्यो राम्रो पनि होइन। र त्यसलाई चाहिँ अब कसरी परिभाषित गर्ने भन्ने कुरा पनि हामीहरूले चाहिँ आई थिङ्क हामीले अहिलेसम्म संस्थाले विधानमा लेख्दा लेख्दै पनि यदि त्यो देखिएको कुरालाई चाहिँ कन्ट्रोल गर्न नसकेको अवस्था हो भने चाहिँ कन्ट्रोल गर्न नसक्ने अवस्थालाई चाहिँ कसरी लिएर जाने भन्ने कुरा चाहिँ हामीहरू प्रष्ट रूपमा विधानसभामा प्रस्तुत गर्छौँ। तर त्यो भन्दै गर्दाखेरि अस्तिको कुराकानीमा चाहिँ हामीहरूले के प्रपोजल गरेका थियौँ भने हाम्रो मुद्दा हाल्ने साथीहरूबाट पनि आएको प्रपोजल हो यो कि र हामीलाई पनि आई थिङ्क द्याट्स अ गुड प्रपोजल भन्ने जस्तो मलाई पर्सनली लाग्यो। यो कुरा मैले पछि राख्छु पनि कि एभ्री स्टेटमा चाहिँ यसरी उम्मेदवारहरूले गएर आफ्नो सभा सम्मेलन गर्नभन्दा एनआरएनए अस्ट्रेलियाले नै आफ्नो चुनाव ताका चाहिँ एउटा आफ्नो सभा राखिदिने, त्यहाँ चाहिँ जो जो उठ्नु भएको छ सबै क्यान्डिडेटहरू आएर आफ्नो ठाउँ राख्न आफ्नो कुरा राख्न पाउने व्यवस्था हामीहरूले गर्ने भन्ने एउटा मेरो सोचाइ चाहिँ त्यो छ। त्यसले गर्दाखेरि दुईतिर दुई तिनतिर तिन चारतिर प्रोग्रामहरू गर्नु परेन। अर्को कुरा चाहिँ पोस्टरहरूको सवालमा चाहिँ हामीहरूले मेरो प्रपोजल चाहिँ के हुनेछ विधानसभालाई भने स्ट्रिक्टली एउटा पोस्टर हाम्रो एनआरएनए अस्ट्रेलियाले डिजाइन गरेर दिन्छ र त्यही पोस्टरमा सबै उम्मेदवारहरूले आफ्नो फोटो राखेर आफ्नो भिजन एजेन्डा राखेर चाहिँ त्यो पोस्टर मात्रै पब्लिस गर्न पाउने भन्ने हामीहरूले चाहिँ प्रपोजल अगाडि लाँदैछौँ। त्यो गर्दाखेरि चाहिँ प्यानलिङ भित्र आन्तरिक रूपमा कसैले गरेको छ भने बाहिरको के भनेर चिनिने मौका चाहिँ पाइन्छ जस्तो हामीलाई लाग्दैन।
हजुर, केशव जी अब अलिकति अब तपाईँ बारे पनि कुरा गरिहालौँ होइन, हुन त हामीले तपाईँसँग
मैले एउटा कुरा राजेश सरी मैले सानो कुरा के थप्न चाहेँ भने तर उम्मेदवारलाई चाहिँ भोटरहरू 12,000 मेम्बरहरू हुनुहुन्छ भने उहाँहरूसँग आफ्नो कुरा पुर्याउने केही न केही माध्यम चाहिँ एनआरएनए अस्ट्रेलियाले खोजिदिनुपर्छ जस्तो लाग्छ मलाई।
ल, तपाईँले मेरो क्वेसनको पनि अलिकति छोइहाल्नु भयो होइन, अब चुनाव प्रचारको बेलामा त तपाईँ विभिन्न राज्य जान भ्याउनु भएको थियो होइन, अब तपाईँ लगायत अन्य उम्मेदवारहरू पनि अस्ट्रेलियाको पुरा टुर नै भएको थियो, अब एक किसिमले अब अस्ट्रेलियाली चुनाव जस्तै माहौल पनि बनेको थियो होइन, तर त्यति अब चुनावमा त्यति रुचि नराखेको अब एनआरएनप्रति त्यति अब ऊ नभएको ध्यान नगएकोहरूको लागि अब केशव कडेलबारे कुरा गर्नुपर्दाखेरि हुन त हामीले तपाईँसँग पहिला अरू भूमिकामा पनि तपाईँसँग कुरा त गरेकै छौँ होइन, तर यसो भन्नुपर्दाखेरि अलिकति छोटो एक मिनटमा भन्नुपर्दाखेरि आफ्नो परिचय दिनुपर्दाखेरि के भन्नुहुन्छ केशव कडेलको एकचोटि भनिहाल्नुहोस् न त हामीलाई।
केशव कडेल अस्ट्रेलियामा समाजको एउटा भोलन्टियर हो, म पनि अस्ट्रेलिया आउँदाखेरि चितवनबाट एज अ विद्यार्थी नै आएको र एनआरएनएमा लाग्दाखेरि चाहिँ ग्राउन्ड लेभलबाट भोलिन्टियरबाट काम गर्दै गर्दै धेरै वर्ष काम गरेर आएको हो र यो समाजलाई चाहिँ हामीहरूले अलिकति मैले चुनावी एजेन्डामा जाँदाखेरि पनि भनेको थिएँ अलिकति जमिनको तहबाटै बुझ्ने मान्छेले गयो भने चाहिँ संस्था अलिकति बदल्न सकिन्छ कि भन्ने हिसाबले चाहिँ म चुनावमा लडेर यसरी आएको हो होइन, र मैले चाहिँ यसलाई चाहिँ सिम्पल राख्न चाहन्छु एभ्री सिङ्गल थिङलाई। मैले एनआरएनएको अध्यक्ष हुँदै गर्दाखेरि सबै कुरा समस्या समाधान गर्न सक्छु भनेर भन्दिनँ, तर कुनै पनि समस्यालाई जुझ्नुपर्ने ठाउँमा फेरि हेड अन ट्याकल गर्न म पछाडि पनि पर्दिनँ र त्यही नै अप्रोच लिएर म अगाडि जान्छु। र मेरो म चाहिँ सबैजनालाई के बुझ्दिन आग्रह गर्छु भने म एउटा संस्थामा समाजलाई केही गर्छु भनेर आएको भोलुन्टियर मात्रै हो।
अब चुनावी प्रचारको क्रममा अब हेर्दाखेरि सामाजिक सञ्जालमा प्रचार आफ्नो प्रचार अभियान आफ्नो नीतिहरू सार्वजनिक गर्दाखेरि अब केही उम्मेदवारहरूको भनाइ चाहिँ अब एकदमै पुरा अस्ट्रेलिया नै बदलिने खालको भनाइहरू पनि हामीले देखेकै थियौँ होइन। अब एकदम चुनाव प्रचार गर्ने बेलामा चाहिँ सामुदायिक एकदम स्वयंसेवकको रूपमा प्रस्तुत हुने, अब चुनाव सकेपछि न अब भोट दिनेहरूले त्यो मान्छे कता गयो भने थाहा हुन्छ, समुदाय नाममा त्यसपछि नाम भेटिन्छ होइन। अब तपाईँको चाहिँ के छ अब बाँकीको दुई वर्षको लागि त्यस्तो अब त्यो आफू नहराएको आफ्नो टोली त्यसरी नहराएको सुनिश्चित गर्नलाई भनौँ न।
मैले यसमा आउनुको एउटा अर्को उद्देश्य भनेको संस्थालाई संस्थागत बनाउनलाई हो, होइन इन्स्टिच्युटलाई एनआरएनए अस्ट्रेलियालाई यति स्ट्रङ बनाउनु पऱ्यो कि यहाँ कोही एक दुईजना मान्छे आएर अथवा पोलिटिकल पार्टीको मान्छे आएर अथवा कोही बिगार्न चाहने मान्छे आएर यसलाई टच पनि गर्न नसकोस्, तपाईँको संस्थाको फाउन्डेसनलाई स्ट्रङ बनाइयो भने नोबडी क्यान टच दिस अर्गनाइजेसन, होइन किनभने अहिले जताततैबाट अट्याक हुन्छ, केही भयो भने पनि एनआरएनएमाथि अट्याक हुन्छ, तर त्यो भन्दै गर्दाखेरि अर्को पार्ट के पनि हो भने कसैलाई पनि समस्या पऱ्यो, मानिलिनुहोस् स्टुडेन्टलाई समस्या पऱ्यो अथवा यहाँको पर्मानेन्ट रेजिडेन्टलाई समस्या पऱ्यो भने एमबिसीभन्दा पहिला एनआरएनएलाई किन सम्झिनुहुन्छ मान्छेहरूले भने हामीहरूले केही गर्न सक्छौँ कि भन्ने आशा छ उहाँहरूसँग, होइन हामीहरूले धेरै कुरा धेरै साथीहरूले ओभर प्रमिस र अन्डर डेलिभर गरेको हामीहरूसँग रेकर्ड छ, तर हामीहरूले चाहिँ के चाहन्छ भने वी वान्ट टु अन्डर प्रमिस एन्ड ओभर डेलिभर, र हामीहरू जे प्रमिस जे डेलिभर गर्न सक्छौँ त्यो मात्रै प्रमिस गर्छौँ। त्यही अनुसार हामीले अस्ति फर्स्ट मिटिङबाटै हामीहरूले धेरै कुरा मैले चुनावमा बोलेको दुई चारवटा कुराहरू त त्यो मिटिङबाटै हाम्रो सबै टिमले ओके भनेर अगाडि बढिसक्यो। जस्तो अब एनआरएनए अस्ट्रेलिया फाउन्डेसन, होइन अब एनआरएनए तपाईँकोलाई भनौँ एसिएनसीमा हाम्रो च्यारिटेबल संस्थाको लागि रजिस्टर गर्न जाँदाखेरि एनआरएनए अस्ट्रेलियाको चाहिँ यसको उद्देश्य मिलेन भनेर एसिएनसीले रजिस्टर गर्न नदिएको अवस्था छ हामीहरूलाई, भने हामीहरूले एनआरएनए अस्ट्रेलिया फाउन्डेसन रजिस्टर गर्ने र एभ्री च्यारिटेबल वर्क विल ह्यापन थ्रु फाउन्डेसन, एभ्री वेलफेयर वर्क विल ह्यापन थ्रु फाउन्डेसन, र त्यसलाई चाहिँ हामीले टर्म चाहिँ चार वर्षको दिने भनेर भनेको छ, प्रपोज गरेका छौँ। त्यस्तै एनआरएनए अस्ट्रेलिया पोलिसी इन्स्टिच्युट नेपाली डियास्परा पोलिसी इन्स्टिच्युट भनेर नामाकरण गरेका छौँ। पोलिसी इन्स्टिच्युट भनेको चाहिँ के हो भने तपाईँले अघि मैले अघि सुन्दै थिएँ लवी इन्स्टिच्युटको फलानु के अरे मिडल इस्ट ऊ भनेर, वी वान्ट टु मेक पोलिसी इन्स्टिच्युट, वी वान्ट टु डेभलप एज लवी इन्स्टिच्युट, कि हाम्रो नेपाली यहाँ हुनुभएको समुदायहरू जो दिग्गज वर्गहरू हुन्छ, जो एकाडेमिक सर्कलको हुनुहुन्छ, जो सरकारीमा काम गर्नुहुन्छ, उहाँहरूले यहाँको सरकारसँग नेपाली जनताको लागि लबी गरिदिनु पऱ्यो के अरे, अनि त्यसपछि आएर उहाँहरूले त्यसको लागि मागहरू राख्ने क्यार्ने काम गर्नु पऱ्यो र नेपाल सरकारसँग पनि हाम्रो लागि गर्नु पऱ्यो।
अब के सब्जी अब यही कुरामा चाहिँ अलिकति बढी असन्तुष्टि नेपाली समुदायबाट अब समुदायबाट आउने गरेको एनआरएनए अस्ट्रेलिया अथवा एनआरएनए सम्पूर्णलाई को उसमा आउने असन्तुष्टि भनेको चाहिँ यहीमा छ कि अब एनआरएनएले कति कुराहरूलाई छुन्छ, कति कुराहरूलाई सम्बोधन गर्न सक्छ, कति कुराहरूलाई सम्बोधन गर्न सक्दैन। अब तपाईँले नै भन्नुभयो एम्बेसीमा जानुभन्दा अगाडि एनआरएनएमा आउँछन् मान्छेहरू आफ्नो समस्या लिएर भन्नुभयो, तर तपाईँहरूले अब क्लियरली हुन्छ नि हामी चाहिँ यति चाहिँ गर्न सक्छौँ अनि हामी यति चाहिँ गर्न सक्छौँ यति चाहिँ गर्न सक्दैनौँ भनेर अलिकति त्यो चाहिँ स्पष्टसँगले उनीहरूलाई चाहिँ जानकारी दिन नसक्नु भएको हो कि?
एब्सोल्युटली हो, त्यसको लागि हामीहरूले वेबसाइट डेभलपमेन्टको लागि यही हप्तादेखि हामीले सुरु गरेका छौँ। वेबसाइटमा हामीले सम्पूर्ण इन्फर्मेसनहरू एमबिसीले के गर्ने, कन्सुलेटले के गर्ने, हामीले के गर्ने, सामाजिक संस्थाले त्यो गर्दैछौँ, र त्यो सँगसँगै हाम्रो इमर्जेन्सी रेस्पोन्स टास्क फोर्स भन्ने छ, त्यो टास्क फोर्स चाहिँ एमबिसी कन्सुलेट र एनआरएनए एभ्री स्टेटको एनआरएनए मिलेर भएको हो। समस्या पर्दाखेरि त्यो टास्क फोर्स जाने र जसले हेल्प गर्न सक्छ त्यहाँ चाहिँ हामीहरूले फरवर्ड गर्ने गरेका छौँ। र अर्को असन्तुष्टि आउने भनेको स्टुडेन्टबाट हो, मैले एकदम डाइरेक्टली टच अन गर्न चाहेँ। मैले स्टुडेन्टहरूलाई भन्दाखेरि के भने हामीहरूले उहाँहरूलाई इन्फर्मेसन दिन सक्छौँ, हामीहरूले यो गर्न तपाईँहरूले यसरी काम खोज्ने हो, अथवा अस्ट्रेलियाको नियमअनुसार तपाईँहरूले 40 घन्टाभन्दा बढी काम गर्न पाउनुहुन्न, अथवा एटिओमा गएर ट्याक्स फाइल नम्बर भर्ने यसरी हो भन्न सक्छौँ, तर हामीहरूले काम खोजेर उहाँहरूलाई लगाइदिन सक्दैनौँ, हामीहरू त्यो एक्सपेक्टेसन हामी दिन सक्दैनौँ। र फन्डको कुरा आउँछ, जहिले पनि सहयोग गरेन भन्नुहुन्छ, एउटा विद्यार्थी अथवा एउटा कोही पनि मान्छे यहाँको हस्पिटलमा गएर भर्ना भयो भने 5 दिन 6 दिन बस्यो भने त्यसको एभरेज बिल $75,000 आउँछ, त्यो त सरकारले पनि तिर्न सक्दैन, एनआरएनएले कसरी तिर्न सक्छ भन्नुहोस् न। हामीहरूले त्यही भएर हामीहरूले उहाँहरूलाई के भन्छौँ भने तपाईँले ओभरसिज हेल्थ कभर तपाईँहरूले गर्नुभएको छ, त्यो हेल्थ कभरमा चाहिँ एम्बुलेन्स कभर बढाउनुहोस् न, त्यसमा चाहिँ अलिकति कभरहरू बढाउनु भयो, अर्को $1,000 बढी तिर्नु भने त सम्पूर्ण कभर त्यही इन्सुरेन्सले गर्छ नि त। हामीहरूको हाम्रो कार्यक्रम चाहिँ त्यो अवेरनेस जगाउने र त्यसरी चाहिँ उहाँहरूलाई कसरी कभर गराउन सकिन्छ भन्नेतिर चाहिँ उहाँहरूलाई फोकस गराउने, र अलरेडी एक्जिस्टिङ सर्भिसहरू यहाँ स्टडी मेलबर्न भन्ने छ, स्टडी सिडनी भन्ने छ, जुन स्टेट गभर्मेन्टले गरेका हो, जहाँ स्टुडेन्टहरूको लागि रिज्युम सेसनहरू विभिन्न किसिमको सेसनहरू हुन्छन्, त्यहाँहरूलाई उहाँहरूलाई पठाउने र पुर्याउने हामीहरूले टार्गेट चाहिँ यो टार्गेट प्रोग्राम चाहिँ हामी 2 महिनाभित्र ल्याउँछौँ।
हजुर, अब धेरै धेरै अब शुभकामना पनि दिइहालौँ तपाईँलाई आगामी 2 वर्षको लागि, अब तपाईँको कामहरूबारे हामी आउँदा दिनहरूमा कुरा गर्ने नै छौँ। जस आजको लागि चाहिँ हामीलाई समय दिनुभएकोमा केशवजी धेरै धेरै धन्यवाद।
थ्याङ्क यू फर यर टिम।
र श्रोताबिन्द हुन्थ्यो केशव कडेल, एनआरएन अस्ट्रेलियाका नवनिर्वाचित अध्यक्ष। 2 महिना 3 महिना त भइसकेको छ। जो उहाँसँग यो कुराकानी पनि केही बेरमा हाम्रो वेबसाइटमा राख्नेछौँ, sps.com.au/ नेपाली।
Tell us what you think. Rate this podcast on iTunes. It helps other people to find us.